नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। मध्य प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न मागहरू राखी 22 बुधे ज्ञापन पत्र अस्ति प्रस्तुत गरेको छ। मध्य प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले सो 22 बुधे ज्ञापन पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्तुत गर्नुभएको हो, जसमा जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर राम मन्दिर प्रांगणको सौन्दर्यकरण गर्नुपर्ने, हुलाकी राजमार्ग अन्तर्गत कमला पुल लगायत अन्य पुल निर्माण कार्य पूरा गरी हुलाकी राजमार्गको कार्य शीघ्र पूरा हुनुपर्ने लगायतका विषयहरू समावेश गरिएका छन्। विशेष गरी मध्य प्रदेशमा गर्नुपर्ने विकास निर्माणका कामहरूलाई सहजीकरण गरिदिन प्रदेश सरकारले संघीय सरकार समक्ष अनुरोध गरेको छ, अनुरोध सहितको ज्ञापन पत्र प्रस्तुत गरेको छ। अर्कोतर्फ मध्य प्रदेश सरकार बनिरहँदा त्यहाँको सदस्य संख्यालाई लिएर अहिले टिप्पणी पनि भएको छ, 22 सदस्यीय मन्त्री परिषद भएको छ। यो त अब केन्द्रलाई संघीय सरकारलाई उछिन्ने खालको भयो प्रदेश सरकारको यो मन्त्री परिषद किन यति धेरै भयो भन्ने एउटा आलोचना पनि छ। यी विषयमा पनि आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह। मुख्यमन्त्रीज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब शुरूमा अहिले चलेको विषय, अब यहाँले सरकार विस्तार गर्दै गर्दा त्यो मन्त्री परिषदको संख्यालाई लिएर अहिले टीका टिप्पणी भइरहेको छ। अब यसमा यहाँ के भन्नुहुन्छ, किन यति धेरै संख्यामा मन्त्री परिषद यो सदस्य बनाउनु पर्यो?
हेर्नुहोस्, अब के हुन्छ कि जेमा पनि यहाँ टीका टिप्पणी शुरू भइहाल्छ। हामीले यो 21 यहाँको संख्या हो मध्य प्रदेशको, गर्नुपर्ने संविधानमै व्यवस्था छ। त हामीले संविधानभन्दा बाहिर त गएर बनाएको छैनौँ, संविधानले दिएको व्यवस्था अनुसार, न त त्यो व्यवस्था हामीले गरेको पहिला नै गरेको किन गरे हो। जब व्यवस्था नै त्यति गर्न छ भने नेपाल सरकारले मध्य प्रदेश सरकारलाई 21 गर्नुपर्ने व्यवस्था दिएको छ। त्यसमा हामीले 20 गरेका छौँ। यहाँ ठुलो ठुलो पार्टीहरू तपाईँको समावेश भएको छ, सबैलाई समावेश गर्नको लागि पनि गरेका छ। र यहाँ वर्करहरू विगतमा के थियो कि प्र्याक्टिस, अब राज्य मन्त्रीहरू बने पछाडि काम होइन, यहाँ त हामीलाई, म आफै यहाँ अनुगमनमा निस्किएको छु, म आफै मन्त्रालय मन्त्रालय अफिसहरू अनुगमनमा गर्छु। र हाम्रो राज्य मन्त्रीजीहरूलाई हामी त्यतिकै बसेर त्यो तलब भत्ता बस्नको लागि हामीले बनाएको होइन, उहाँहरूसँग काम गर्नको लागि यहाँ चाहिँ हाम्रो ग्याप जहाँ मन्त्री पुग्दैन त्यहाँ चाहिँ राज्य मन्त्री पुगाएर हामीले काम गराउने त्यो हिसाबले हामीले बनाएको।
त्यसो भए जुन संख्यालाई लिएर विवाद आइरहेको छ, टीका टिप्पणी भइरहेको छ, त्यो चाहिँ वास्तविकता भन्दा अलि फरक छ। यहाँहरूले संविधान अनुकूल नै त्यो संख्यामा मन्त्री परिषद विस्तार गर्नुभएको छ, र जसरी बाहिर आएको छ, अब यो संघीय सरकार भन्दा पनि करिब करिब अब प्रदेश सरकारले यो मन्त्री परिषद संख्यामा उछिने भन्ने कुराहरू आइरहेका छन्, त्यो चाहिँ सत्य होइन। यहाँहरू काम गर्नकै लागि र त्यो प्रतिफल लिनेकै लागि यति संख्यामा मन्त्रीहरू तोक्नु भएको छ यहाँले, सँगै अब ठूलो पार्टीहरू पनि अब यहाँको सरकारमा छन्, अब नेपाली कंग्रेस, नेकपा, एमाले, होइन हजुर, ती त छँदैछन्। अब सँगै अब यहाँले अस्ति मात्र काठमाडौँ आएर संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न विषयमा ध्यान आकर्षण गराउनु भएको छ, विशेष गरी मध्य प्रदेशको तर्फबाट। बुधागत रूपमा हेर्ने भने 22 बुधामा यहाँले दिएको त्यो पत्र छ, माग पत्र भनौँ त्यसलाई। अब त्यसको मुख्य उद्देश्य चाहिँ के हो?
यहाँ खास गरी हाम्रो मध्य प्रदेश सरकारमा चाहिँ डेभलपमेन्ट पार्टको चाहिँ जुन कमीहरू हामीबाट नहुन सक्ने, अब जस्तै लुम्बुनी विकास समिति छ त्यहाँ लुम्बुनीमा, त्यस्तै हामीले जानकी मन्दिरलाई विकास समितिमा लगिदिनु पर्यो, त्यसको लागि विकास कोषको स्थापना गराइदिनु पर्यो, राम जानकी मन्दिरलाई प्राङ्गणको सौन्दर्यकरण गराइदिनु पर्यो। जस्तै यहाँ चाहिँ हाम्रो हुलाकी मार्ग चाहिँ मध्य प्रदेशको एउटा मुटु भन्नु पर्यो, त्यो मुटुमा चाहिँ कमला पुल आज विगत कैयौं वर्षदेखि त्यो ड्यामेज भएर त्यतिकै परेको छ, त्यसलाई चाहिँ निर्माणाधीन भइरहेको छैन, त्यो संघीय सरकारमा लगाउनुपर्ने, त्यसलाई हामीले ध्यान आकर्षण गराएको सामान्य प्रधानमन्त्रीज्यूको उसबाट निर्देशन होस् र यो काम चाहिँ छिटोभन्दा छिटो होस्। त्यस्तै हामीले निर्माणाधीन पश्चिम रेलमार्गको प्रदेशका प्रमुख सहरहरूसँग सम्पर्क व्यवस्थापन हुनु पर्यो भनेर त्यो हामीले माग गरेका छौँ। त्यस्तै जनकपुर रेलवे यातायात मालवाहक सेवा पनि पेसेन्जर मात्रै नभएर मालवाहक सेवा सुरु भयो भने यहाँको इन्डस्ट्रियलहरूलाई चाहिँ तपाईँको कच्चा पदार्थ ल्याउनको लागि सजिलो हुन्छ, किनभने अहिले वीरगन्जको पोर्ट चाहिँ अलरेडी पुरा प्याक भइरहेछ, त्यहाँ अर्को एउटा ड्राई पोर्ट चाहिन्छ भनेर त्यसको लागि हामीले माग गरेका छौँ। त्यस्तै जनकपुरमा 12 बिघा जहाँ कि त्यो पुरातत्वको हिसाबले एकदम महत्वपूर्ण भूमि हो, त्यसमा चाहिँ हामीले त्यहाँ जाओस् र त्यसलाई चाहिँ नेपाल सरकारबाट चाहिँ सौन्दर्यीकरणमा त्यसको पूर्ण रङ्गभूमिको व्यवस्थापन गर्नको लागि पहल होस् भनेर हामीले माग गरेका छौँ। त्यस्तै हामीले प्रदेश सरकारका 8 जिल्लामा भारतीय नाकासँग जोडिएको हुनाले भित्राउने पर्यटक, किनभने हामीले अधिकांश नेपालमा यता मध्य प्रदेशमा चाहिँ भारतीय पर्यटकलाई बढीभन्दा बढी, किनभने 140 करोडको देश हो, त्यसबाट चाहिँ हामीले 5% मात्रै पर्यटक भित्राउन सक्यो भने हाम्रो देशको जीडीपी कहाँदेखि कहाँ पुग्छ, त्यतातिर पनि हाम्रो चाहिँ उहाँहरूको जुन समस्याहरू छ त्यो समस्याहरू नहोस् भनेर पर्यटकीय करिडोर चाहिँ स्थापना होस्। त्यस्तै चाहिँ भारतीय पर्यटकहरू आउँदाखेरि नर्म्समा के छ कि 25,000 रुपियाँ लिएर मात्रै आउन सक्ने, अब हामी यहाँबाट विदेश जाँदाखेरि $250 लिएर जान पाउने, तर हामीले पर्यटकलाई भित्र बोलाइरहेछौँ, देशमा पर्यटकीय घुम्यो भने पर्यटकीय यत्रो स्थलहरू छ त्यहाँ घुम्यो भने हाम्रो यहाँको व्यवसायीहरूलाई चाहिँ फाइदा हुन्छ, होटल व्यवसायको फाइदा हुन्छ, किनमेल गर्यो भने पसलहरूलाई फाइदा हुन्छ, हाम्रो चाहिँ भ्याट आउँछ, ट्याक्स आउँछ हाम्रो यत्रो चाहिँ, त्यसमा चाहिँ हामीले के भनेको छौँ 25,000 ल्याएर के हामी धर्मशालामा राख्नको लागि खोजिरहेछौँ कि त्यो त एउटा होटलमा पनि बसेर 25,000 कुनै गर्न सक्दैन भने त्यो नीतिलाई चेन्ज गराइदिनुहोस्। हामी चाहिँ गाडीमा अब कोही पर्यटक आयो काठमाडौँ जनकपुर आयो, जनकपुरबाट काठमाडौँ गयो, काठमाडौँबाट उसको मन भयो पोखरा गयो, 5 दिन अथवा 7 दिनको भन्सार गरेका छ भने फेरि उसको भन्सार सक्यो भने फेरि आउनु पर्यो, हतार हतारमा भाग्नु पर्यो कि त काठमाडौँ इन्टरनेसनल एयरपोर्ट जानु पर्यो भन्सार गराउनको लागि। र त्यसलाई हामीले के भनेको छ कि अनलाइनबाट नै पब्लिकले आफ्नो गाडीको भन्सार गरिहाल्यो भने उसलाई चाहिँ राज्यले दिनुपर्ने राजस्व पनि आइहाल्छ र ऊ एक्सटेन्ड गरेर 1 सप्ताह अझै पोखराबाट चाहिँ अरू ठाउँमा एक्सटेन्सन जानु पर्यो भने ऊ मजाबाट जान सक्छ। त्यस्तै हामीले अस्ति भर्खर यहाँ कमला नदीबाट चाहिँ तपाईँको झन्डै 6-7,000 बिघा जमिन आज 10 वर्ष 20 वर्षदेखि त्यतिकै बन्जर भूमिमा बनिएको छ, किनभने उकास भएको जग्गामा किसानहरूको लगभग 60% भन्दा बढी त्यो किसानको जग्गा हो, त्यसमा चाहिँ हामीले आफ्नो तर्फबाट स्टार्ट गरिरहेछौँ। त्यस कारण चाहिँ हामीहरू साधन स्रोतबाट मात्रै सम्भव नभएको कारणले नेपाल सरकारले पनि हामीलाई चाहिँ यो त्यो बगर खेतीमा चाहिँ हामी पीपीपी मोडलमा पनि गएर गर्न सक्छौ भनेर त्यो हिसाबले हामीले उहाँहरूलाई चाहिँ भनेको छौँ कि यसमा चाहिँ सपोर्ट गरिदिनुहोस् भनेर। आइटी पार्कको लागि हामीले भनेको छौँ कि आइटी पार्क कम्तीमा 2-4 आइटी पार्क बनाउने हाम्रो नीतिमा ल्याएछौँ, त्यसमा चाहिँ नेपाल सरकारबाट हामीलाई सहयोग होस् भनेर कृषि अनुदान कृषकहरूको खातामा डाइरेक्ट बिचौलियाको मार्फतमा नजाओस्, डाइरेक्ट किसानहरूको खातामा जाने व्यवस्था मिलियोस् भनेर त्यो हिसाबले भयो भने हामीले यहाँका जनताहरूलाई चाहिँ डाइरेक्ट फाइदा दिन सकिन्छ। नभए त अहिले अनुदानको विषयमा के हुन्छ कि कृषकहरू भन्दा बढी बिचौलियाहरूले लिएर अनुदानको खाइरहेछ र हामी काललाई कृषि प्रधान देश भन्छौँ र यहाँ चाहिँ अहिलेसम्म भएको कृषिको लगायतबाट यत्रो प्रतिफल आउनु पर्थ्यो, तर हाम्रो प्रतिफल नआएर कृषि झन भन्दा झन बिग्रिँदै स्थिति गइरहेछ. त्यहाँ चाहिँ हामीले कसरी गर्न सकिन्छ भने त्यसलाई चाहिँ डाइरेक्ट खातामा गयो भने डाइरेक्ट उपयोग हुन्छ र हामीले त्यतातिरको व्यवस्था होस् भनेर. अब जस्तै बाह्र पर्साको इन्डस्ट्रियल कोरिडोर छ त्यहाँ चाहिँ, पहिला चाहिँ खालि त्यो जग्गा नेपाल सरकारले नै इन्डस्ट्री बसाउनको लागि भनेको छ. अब त्यो इन्डस्ट्री भइसकेको बिचमा अब बिस्तारै बिस्तारै बस्तीहरू बढ्दै गइरहेछ र बस्तीहरू बढिसके पछाडि जहाँ इन्डस्ट्री हुन्छ त्यहाँ त अलिकति पल्युसन हुन्छ, जहाँ त्यहाँ साउन्ड पल्युसन हुन्छ, वातावरणीय प्रदूषण हुन्छ, पानी निस्किन्छ, अनि बिस्तारै बिस्तारै विवादहरू सृजना हुँदै जान्छ कि यो भएन, यहाँ समाजमा अप्ठ्यारो भयो, त्यो भयो भन्दाखेरि त्यो एरियालाई इन्डस्ट्रियल कोरिडोरमा घोषणा होस् र इन्डस्ट्रियलहरूलाई हाम्रो किनभने अहिलेको विगतमा चाहिँ तपाईँको 14-15% थियो जीडीपीमा सहयोग, अहिले झन्डै आएर इन्डस्ट्रीको 5% आइसकेको छ जीडीपीमा सहयोग. यसलाई कसरी बढाउन सक्छ, कसरी हामी इन्डस्ट्रियल इन्भेस्टमेन्टहरूलाई चाहिँ कसरी अझै भन्दा बढाएर हाम्रो जीडीपीलाई कति बढी भन्दा बढी सहयोग गर्न सक्छ, त्यतातिर हामीले उहाँहरूलाई चाहिँ भनेका छौँ. अब वीरगंजको ड्राई पोर्ट जुन छ त्यो क्षमता एकदम पुरा प्याक चलिरहेछ, त्यहाँ अरू पनि ड्राई पोर्ट चाहियो, जो कि त्यहाँबाट 10 ड्राई पोर्ट भयो भने त्यहाँ चाहिँ कच्चा पदार्थहरूलाई चाहिँ राख्ने ठाउँ हुन्छ. जस्तै अब नेपालमा तपाईँको सिपिङ कम्पनीहरूबाट चाहिँ विदेशबाट चाहिँ सामानहरू आउँछ, तर नेपालमा अहिले ब्रिटेनमा यस्तो छ कि एउटा पनि सिपिङ कम्पनीको अफिस नेपालमा छैन, सबै चाहिँ बाहिर बाहिर अर्को मुलुकमा सिपिङ कम्पनीहरूको. त्यसकारण चाहिँ तपाईँको झन्डै लजिस्टिकमा 35% चाहिँ लगानी आइरहेछ लजिस्टिकमा. अब त्यो लजिस्टिकमा 35% लगानी आइरहेछ भने हाम्रो यहाँको प्रोडक्सन कस्टदेखि लिएर हरेक कुरो चाहिँ महँगो हुन्छ र त्यहाँ चाहिँ हामी इन्टरनेसनल मार्केटमा चाहिँ कम्पिट गर्नको लागि हामी सक्दैनौँ. त्यस कारण अब विगतमै भारतमा चाहिँ तपाईँको प्रोडक्सन कस्टमा लजिस्टिक कस्टको 20% जति लगानी थियो त्यसलाई चाहिँ अहिले भारत सरकारले 12% ल्याइसकेको छ. हामी पनि इन्टरनेसनल मार्केटमा सस्टेन गर्नको लागि, त्यहाँ पुगाउनको लागि हामी आफ्नो मार्केटमा चाहिँ कम्पिटिसन गर्नको लागि सरकारको पक्षबाट चाहिँ लजिस्टिक कस्टमा कसरी कमी आउँछ त्यतातिर हामीले ध्यान दिनुपर्ने हुन्छ. त्यतातिर र सिपिङ कम्पनीहरू बाहिर भएको हुनाले, नेपालमा दर्ता नभएको हुनाले, यहाँ पनि मानिलिनुहोस् केही कम्पनीहरू आइदिएको भए यहाँ पनि त्यसमा रोजगार सृजना हुन्थ्यो, मान्छेको रोजगार पाउँथ्यो, त्यसको किनमेल हुन्थ्यो, भ्याट हुन्थ्यो, इन्कम ट्याक्स आउँथ्यो, हाम्रो चाहिँ राज्यलाई पाउनु पर्ने हामी हुन्थ्यो र एउटा रेटमा चाहिँ कन्ट्रोल हुन्थ्यो. अहिले जुन मन परी रेट गइरहेको त्यो रेटहरू चाहिँ कम हुन्थ्यो. हामीले भनेको छौँ बोर्डरमा चाहिँ मनी एक्सचेन्ज, भारतीय पर्यटकहरू आउँदाखेरि त्यही बोर्डरमै मनी एक्सचेन्ज गराएर, मनी चाहिँ तपाईँको चेन्ज गराएर मनी एक्सचेन्जमा, अनि मात्रै पब्लिक हाउस नभए अहिले के भनेको छ 500 नोट अथवा 1000 नोट लिएर आउन सक्दैन नेपालमा 100 नोटमा. अब 1,00,000 रुपियाँ लिएर आयो भने 100 नोट कत्रो मोटो हुन्छ. त्यस कारण चाहिँ बोर्डरमा आएर मनी एक्सचेन्जमा चेन्ज गराएर ऊ आफ्नो लिगली नेपालमा घुम्न पाओस् र नेपालको चाहिँ विस्तारमा चाहिँ पर्यटकको ठुलो टेवा पुगोस् भनेर त्यतातिर हामीले नेपाल सरकारलाई ध्यान आकर्षण गराएको. भारतीय ट्रेड एन्ड एक्सपोर्ट पर्मिसन काउन्सिलको जुन युनिट चाहिँ हामी मध्य प्रदेशमा होस्, अब नेपालको संविधानमा व्यवस्था के दिएको छ भने जहाँ उच्च अदालत छ र श्रमको अदालत चाहियो भने त्यहाँबाट निर्णय गरेर उच्च अदालतले नै इजलास सञ्चालन गर्नको लागि श्रम अदालतको दिने व्यवस्था छ, एनुअल व्यवस्था छ. त्यो श्रम अदालतको व्यवस्था भयो भने अब इन्डस्ट्रियल एरियाहरू जस्तै वीरगंज भयो त्यहाँ पनि उच्च अदालत छ, त्यहाँ एउटा ब्रान्च पनि श्रम अदालतको भइदियो भने त्यहाँबाट चाहिँ काठमाडौँ जानु पर्दैन. अहिले देशमा संहिता आएछ भने हामीलाई चाहिँ पाउनुपर्ने सेवा हामी आफ्नै प्रदेशमा पायो भने त्यहाँ सजिलो हुन्छ भने त्यतातिर हामीले भनेको छ कि एउटा तोक दिन कुनै हामीले धेरै ठुलो कुरोहरू होइन, एकदम सिम्पल कुरोमा गरिदियोस् भनेर. अब जस्तै तपाईँको काठमाडौँबाट माउन्टेन फ्लाइट हुन्छ, काठमाडौँबाट मात्रै सेन्ट्रलाइज भएको छ, जबकि राजबिहार एयरपोर्टबाट माउन्टेन फ्लाइट गरायो भने 10 मिनटमा माउन्टेन फ्लाइट चाहिँ माउन्ट एभरेस्टसम्म पुग्ने, किनभने एकदम सर्ट डिस्टेन्स, त्यति सर्ट डिस्टेन्स अरू ठाउँबाट कतै छैन. त्यस कारण पनि अब भारतीय पर्यटक अझै पनि त्यहाँ बोर्डर एरियामा भयो भने आउँछ, माउन्टेन फ्लाइट जान्छ, त्यहाँबाट घुमेर उसको काठमाडौँ जानुपर्ने इच्छा भयो भने काठमाडौँ गइहाल्छ भनेर हामीले त्यस्ता त्यस्ता व्यवस्था गर्नु पर्यो कि बाहिरबाट पर्यटक आएर इमिडिएट हाम्रो एरियामा घुम्न सकोस्, हाम्रो ठाउँमा जान सकोस्, हाम्रो भएको सम्पदाहरू हेर्न सकोस्, र जति हामी इन्गेज गराउन सक्यौँ भने त्यति हाम्रो देशको लागि फाइदा हुन्छ. अब यत्रो यो विषयमा हामीले राज्यद्वारा माउन्टेन फ्लाइट होस् भनेर त्यो पनि माग गरेका छौँ, किनभने 10 मिनटमा माउन्टेन फ्लाइट पुग्न सक्छ र एकदम सस्तोमा पनि हुन सक्छ र एउटा चाहिँ पर्यटकीय गन्तव्य पनि बन्न सक्छ. अब हाम्रो देशमा यत्रो सिमेन्ट फ्याक्ट्रीहरू छ, यत्रो सिमेन्टको कच्चा पदार्थ हाम्रो देशमै उत्पादन छ र हामी यत्रो इन्डस्ट्रीहरू लगाएर इन्भेस्ट गरेर गरिरहेछ, तर हामी इन्टरनेसनल मार्केटमा चाहिँ सस्टेन गर्न सकिरहेको छैन, भारतीय कम्पिटिसन गर्न सकेका छैनौँ, हामीले हाम्रो उत्पादनबाट पनि हामी एक्सपोर्ट पनि गर्न सक्छौँ, तर एक्सपोर्ट गर्दाखेरि अब यहाँ हाम्रो छिमेकी मुल्क भारत हो, त्यहाँ भारत हामी पठाउन पाइरहेको छैनौँ. त्यस कारण चाहिँ यहाँको इन्डस्ट्रीलाई चाहिँ भारत पठाउने वातावरण भयो भने अब त्यो त G2G उसमा टक गर्दाखेरि भारत सरकारसँग हाम्रो जुन एउटा चाहिँ एनओ जस्तै नेपाल एनएस पाउँछ, त्यस्तै इन्डियामा सिमेन्टको बिआरएस कि बिआइएस हुन्छ, त्यो पाउनको लागि भारत सरकारसँग पहल गर्यो भने आज त्यो हामीलाई मान्यता पायो भने यहाँको सिमेन्टहरूले यहाँबाट एक्सपोर्ट गर्न सकियो भने हाम्रो जुन इम्पोर्ट र एक्सपोर्टको बिचमा जुन ग्यापिङ आइरहेछ त्यो ग्यापिङ ठुलो हाम्रो यो सिमेन्टको उसबाट चाहिँ ग्यापिङ कम गर्न सकिन्छ भने त्यतातिर हामीले यो सानो सानो कुरोहरूलाई जस्तै मोदीजी आउँदाखेरि उता इन्डियामा पनि घोषणा गर्नुभएको थियो रामायण सर्किटमा, त्यो रामायण सर्किटलाई हामी जनकपुरसँग कसरी जोड्न सक्छौँ त्यतातिर पनि फोकस गरिदिनु पर्यो भनेर यी विषयहरूमा हामी बसेर कुरोहरू गरेका छौँ उहाँहरूलाई चाहिँ हाम्रो चाहिँ मध्य प्रदेशलाई, किनभने अब विगतमा उसमा चाहिँ भएको क्रियाकलापहरू अब त्यो सन्तोषजनक भएन, हामी चाहिँ यहाँ आएर बसेको भन्नाले त्यो सेवा सुविधाको लागि बसे होइन, हामी यहाँ काम गर्न आएको हो, हामीलाई काम गर्ने वातावरण बनाइदिनु पर्यो, हामीलाई हामीसँग भएको रिसोर्सेस एक त सबभन्दा अत्यधिक जनसङ्ख्या भएको मध्य प्रदेश हो र सबभन्दा कम चाहिँ तपाईँको बजेट मध्य प्रदेश सरकारको छ, त्यस कारण चाहिँ हामीले चाहिँ यसमा चाहिँ बढी सरकारको अलिकति ध्यान दिउँ र हामीले जुन गरिरहेको काम त्यो राम्रो प्र्याक्टिस हो, राम्रो काम छ भने त्यसमा पनि अलिकति सहयोग भइदियो भने हामी चाहिँ आफ्नो गन्तव्यमा पुग्न सक्छौँ र हामीले दिनुपर्ने सेवा सुविधा जुन हामी जनता माझमा जानुपर्ने त्यो जनता माझमा जान्छ र त्यसबाट चाहिँ दुइटै फाइदा हुन्छ, हाम्रो जनताको लागि पनि हुनुपर्ने जानुपर्ने सेवा सुविधा त्यो पनि जान्छ र हाम्रो इकोनोमिकली स्ट्रङ जान्छ, हाम्रो देशको GDPलाई ठुलो सहयोग हुनेछ, त्यतातिर हामीले फोकस गरेर विगत नै चाहिँ हामीले काम गरिरहेछौँ.
हजुर, अब यही जति पनि विषय उठाउनु भएको छ यो संघीय सरकारको क्षेत्राधिकार भित्रका विषयहरू सहजीकरण गर्नका लागि यहाँहरूले आग्रह गर्नुभएको छ. अब सँगै अब यहाँ जनमत पार्टीबाट हुनुहुन्छ, एउटा नयाँ पार्टी तराई मधेसमा जन्मिएको नयाँ पार्टी पनि हो यो, अब त्यो हिसाबमा अपेक्षाहरू पनि छन् होला मधेस प्रदेश बासिन्दाको. अब अहिले विगतमा प्रदेश सरकारमा भएका काम र अब त्यसलाई चाहिँ यसरी अगाडि बढाउँछु भनेर जुन खालको एउटा सोच यहाँले कसरी बनाउनु भएको छ, कस्तो सोच छ?
हेर्नुहोस् हाम्रो के छ कि हाम्रो पार्टीको मेन लाइन हो र हामीले बनिसके पछाडि हाम्रो एउटै हो कि जनता सर्भिस डिलिभरी जुन छ जनताको बीचमा जानु पर्यो, जसरी भए पनि उहाँहरूलाई चाहिँ सेवा सुविधा जुन यहाँबाट गर्नुपर्ने हाम्रो कामहरू कर्तव्य अधिकार जुन छ त्यो एकदम हुनुपर्छ, नभए यहाँ मन्त्री बनेर मुख्यमन्त्री बनेर एकदम एसमोज गर्नुपर्ने छैन. यहाँ हामी बमेको दिनदेखि डे फर्स्टदेखि हामी बिहानदेखि 7 बजेदेखि 11 बजेसम्म कन्टिन्यू राति 11 बजेसम्म हाम्रो मिटिङ चल्या हुन्छ, हामीले काम गरेका हुन्छौँ। यो होइन, एक दिन होइन, जुन दिनदेखि मैले 25 गतेदेखि बनाएको छु त्यो दिनदेखि हिजो रातिसम्म मेरो 11 बजीसम्मको मिटिङहरू कन्टिन्यू चलेको हुनाले, किनभने विभिन्न सेक्टरमा चाहिँ विभिन्न समस्याहरू छ, विभिन्न कामहरू छ, यहाँका जटिलताहरू छ, त्यो जटिलताहरू कसरी गर्नुपर्ने छ। मैले नियमित रूपमा तपाईँको थाहा होला, अहिले नियमित आफै मुख्यमन्त्री आफै गएर चाहिँ अफिस अफिस मन्त्रालय मन्त्रालय चाहिँ तपाईँको निरीक्षण गरिरहेको छु म आफै गएर। त्यो निरीक्षणबाट अहिले चाहिँ यहाँ मान्छे भनिरहेछ कि सन भावदलमा तपाईँको अफिसहरू जाँदाखेरि कोही भेटिँदैन थियो, न त सचिव भेटिन्थ्यो, न त कर्मचारीहरू भेटिन्थ्यो, किनभने सन भावदलमा त्यति वर्क पनि हुँदैन र कोही भेट्दा पनि भेट्दैन थियो। तर अहिले तपाईँ आउनुहोस्, सबै मन्त्रालयमा सचिव भेट्नुहुन्छ, कर्मचारीहरू भेट्नुहुन्छ, सबै बसेर आफ्नो जुन कामहरू छ त्यो काम भइरहेको छ। मेरो एउटै भनाइ छ, अब जब श्रावण भदौमा नेपाल सरकारको तपाईँ तलब खाइराख्नु भएको छ भने त्यहाँ अफिसमा बस्नु पर्यो, आफ्नो काम जुन छ पेन्डिङ कामहरू गर्नु पर्यो। र हाम्रो एउटै मोटिभ हो, आजको काम भोलि होइन पर्सि होइन, आजको काम आजै निम्टाउँ। र त्यो हिसाबले काम गर्ने अब पहिलाको मनस्थिति हिसाबले मान्छे कर्मचारीहरू सबै त्यही हिसाबले ल जुन जोगी आए सबैको कान चिरेकै हुन्छ भने त्यो ट्रेन्ड अनुसार जुन भयो विगतमा थियो त्यही हिसाबले चल्ला भने त्यो होइन। म आफै रेस्ट गरिरहेको छैन, मेरा मन्त्रीहरू रेस्ट गरिरहेको छैन भने कर्मचारीहरू किन गर्ने? कर्मचारीहरू पनि आफ्नो जुन नेपाल सरकारले दिएको काम कर्तव्य अधिकार त्यो ऋणमा रहेर काम गर्नु पर्यो र जनताको बिचमा जानुपर्ने
भनेपछि अब केही दिनभित्रै मध्य प्रदेशका बासिन्दाले चाहिँ केही भनौ न परिवर्तनको अनुभूति यहाँ मुख्यमन्त्री भइसकेपछि अब त्यो चाहिँ देख्न पाउनेछन्, त्यो आशा गर्न सकिन्छ?
पक्कै पक्कै पनि त्यो गर्न सकिन्छ, किनभने अब यहाँ विगतमा चाहिँ तपाईँको एकदम ट्रेन्डहरू जुन छ यहाँको सिस्टमहरू लथालिङ भएको, हरेक कुरोमा चाहिँ तपाईँको एकदम बिग्रिया थियो सिस्टमहरू। अब त्यसलाई बिस्तारै बिस्तारै सुधार गर्ने हामीले गरिरहेछौँ, बिस्तारै बिस्तारै त्यो सुधार पनि भइरहेछ, किनभने हामी चाहिँ एकैचोटि डिजास्टरै ल्याएर त्यो सम्भव हुँदैन, सबै उहाँहरूसँगै काम गराउनुपर्छ, उहाँहरूलाई नै काम गर्नुपर्छ भनेर त्यतातिर उहाँहरूलाई पनि मोरल बुस्टअप गरेर, उहाँहरूको पनि मोरली पहिला पनि खस्केकै हो, नखस्केको होइन, अब विभिन्न किसिमले मोरल डन भएर काम गरिरहेको, अब मोरल पुस्टअप गरेर कसरी उहाँहरूले राम्रो सेवा सुत्रा गर्ने, राम्ररी काम गर्ने भनेर चाहिँ उहाँहरूले चाहिँ मोरल पनि पुस्टअप गराएर उहाँहरूलाई पनि म नेपाल सरकारको कर्मचारी हो त्यो मोरली काम गर्नुपर्ने वातावरण, लोक सेवा चाहिँ तपाईँ भन्नुहुन्छ भने लोक सेवा थियो तर हामी आइसके पछाडि लोक सेवाको अध्यक्ष नियुक्ति गरेर यो पनि हामीले उहाँहरूसँग सुरु गरेर 400 लागि तपाईँको 129 जनाको इक्जाम र अन्तर्वार्ता भएर त्यो पेन्डिङ आज कति दिनदेखि कति भनौँ महिनौ महिनादेखि त्यो पेन्डिङ थियो, त्यो रिजल्ट निकाल्न सकेका थिएन। 221 जनाको तपाईँको लिखित इक्जाम भइसकेका थियो, 50 जनाको चाहिँ ऊ सूचना निस्किसकेका छ, के हिसाबले झन्डै 400 जनाको पेन्डिङ थियो र अरू अरू तपाईँको यहाँ मागहरू आएको सबै हामीले इमिडिएट गर्नुपर्छ उहाँहरूले बुझेर
हस्। मुख्यमन्त्रीज्यू आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसँग, विशेष गरी अहिले तराई मधेसमा भनौं न मध्य प्रदेश सरकारले संघीय सरकार समक्ष विभिन्न 22 बुदामा एउटा ज्ञापन पत्र पनि प्रस्तुत गरेको छ। यो ज्ञापन पत्र सँगै अहिलेका समसामयिक विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।